घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजयालक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिङ्गा एफएम 102.2 मेगाहर्ज बझाङको सैपाल एफएम 100.6 मेगाहर्ज बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
सुदूरपश्चिम प्रदेशका राजधानीकै प्रदेश सभा सदस्य घर भाडा लिँदै बसाई सराई बढेपछि असमका अधिकांश बस्ती रितिन थाले।
बैतडीमा गोली भेडामा डढुवा रोग लागेपछि किसानहरू चिन्तित, लाखौंको नोक्सानी। तारचुलामा पहिलो पटक डेङ्गु रोग देखा पर्यो।
नेकपाको स्थायी कमिटी बैठकमा पर्सि दुवै अध्यक्षले जवाब दिने। पुस 15 व्यक्तिगत र पुनः श्रम स्वीकृति लिनका लागि काठमाडौँ धाउनु पर्ने बाध्यता हट्यो।
र विश्व फुटबल वरियतामा नेपालको एक स्थान सुधार।
हेलो,
बाल बालिकाको संरक्षणको अभियानमा नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति, नेपाल दूर संचार प्राधिकरण र सिविन नेपालको सहकार्य।
हेलो,
अब समाचार क्रम विस्तारमा। प्रदेश राजधानी र राजधानी नजिकै घर भएका प्रदेश सभा सदस्यले समेत घरबाट बापत रकम लिएको तथ्य भेटिएको छ। सुदूरपश्चिम प्रदेश राजधानीमा घर नभएका सदस्यहरूलाई घरबाट दिने प्रावधान रहे पनि सुदूरपश्चिम प्रदेशका सांसदहरूले राजधानी धनगढी र त्यस नजिकै घर भएर पनि प्रदेश सांसद सचिवालयबाट महिनै पिच्छे घरबाट बुझिरहेका छन्। संसद सचिवालयले दिएको जानकारी अनुसार राजधानीमा घर भएका र नभएका सबै प्रदेश सभा सदस्यहरूले घरबाटको रकम लिइरहेका छन्। धनगढी र आसपासमा घर भएका 11 सांसदहरूले घर नभएको भन्दै घरबाट सुविधा लिएको भेटिएको हो। उनीहरूले यस्तो सुविधा महिनै पिच्छे लिइरहेका छन्। घरबाट बापतको रकमका लागि संसद सचिवालयमा निवेदन आएकाले सबै सांसदहरूले घरबाटको रकम उपलब्ध गराइएको संसद सचिवालयका सचिव फलाराम शर्माले बताउनुभयो। संसद सचिवालयका अनुसार सभामुख र उपसभामुख बाहेक अन्य सबै सांसदहरूले घरबाट बापतको रकम लिइरहेका छन्। मुख्यमन्त्री, मन्त्री तथा सभामुख र उपसभामुखले सरकारी आवास सुविधा पाएकोले घरबाट नपाउने नियम रहेको छ। घरबाट बापत विपक्षी दलको नेताले 20,000, सत्तापक्षको प्रमुख सचेतक र सभापतिहरूले 18,000, सत्तापक्षको सचेतक र विपक्षी दलको प्रमुख सचेतकले 18,000 र सांसदहरूले 17,000 रुपियाँ मासिक रूपमा पाउने प्रावधान रहेको छ। सांसदहरूलाई फर्निचर खर्च बापत एकमुष्ट 1,00,000 रुपियाँ दिने प्रावधान अनुसार सुदूरपश्चिमका सबै सांसदहरूले सो रकम समेत लिइसकेका छन्। संसद सचिवालयका पदाधिकारीको सेवा सुविधा तथा तलब भत्तामा मात्रै मङ्सिरसम्म 3,86,38,612 रुपियाँ खर्च भएको संसद सचिवालयका सचिव शर्माले बताउनुभयो। उहाँले धारा बिजुलीको 2,000, सञ्चार सुविधा बापत 3,000 सबै सांसदहरूले लिने गरेको जानकारी दिनुभयो।
बसाई सराई बढेपछि असमका अधिकांश बस्ती रितिन थालेका छन्। गाउँमा पहिले झैँ खेती गर्ने युवा भेटिँदैनन्। पहिलेका उब्जनी हुने फाँट अहिले बाँझै छन्। काम गर्ने जनशक्तिको अभाव छ। वस्तुभाव पाल्न छोडिएको छ। असमको मंगलसेन नगरपालिकाको तथ्याङ्क अनुसार 2074 साल वैशाखदेखि चैत्रसम्ममा 78 परिवारका 310 बसाई सरेका छन्। मंगलसेन नगरपालिकामा बसाई सराई गरेर एउटा मात्र परिवार आएको मंगलसेन नगरपालिका सूचना अधिकारी खगेन्द्र रिमाल ले जानकारी दिनुभयो। 2075 साल वैशाखदेखि असारसम्ममा 25 परिवारका 84 बसाई सरेर अन्यत्र गएका छन्। मोटर बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, बिजुली, सञ्चार र पूर्वाधार विकास नगरपालिकामा राम्ररी नपुगेकाले बसाई सरेर जानेहरूको संख्या बढिरहेको जनाइएको छ। बसाई सराईका कारण पहाडी क्षेत्रमा वन जङ्गल बढ्दा गाउँ गाउँमा जङ्गली जनावर पसेर दुःख दिन थालेका छन्। सुख र अवसरको खोजीमा बसाई सराई हुँदा गाउँ घर रितिएका हुन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 19 बागफाटामा छडा पशु चौपाया व्यवस्थापन गरिएपछि अर्ग्यानिक तरकारी खेतीका लागि कार्य सुरु गरिएको छ। भीमदत्त नगरपालिकाबाट गौशाला सञ्चालनको जिम्मेवारी लिएको झापा नमुना गौरीगाउँ अर्ग्यानिक एग्रिकल्चर फर्मले गौशाला नजिक जमिनमा तरकारी खेती गर्न लागेको हो। फर्मले गत महिना भीमदत्त नगरपालिका क्षेत्रका छडा पशु चौपाया व्यवस्थापन गर्ने जिम्मेवारीका साथ गौशाला सञ्चालनको जिम्मा लिएको थियो। गौशालामा 2,000 भन्दा बढी गाईगोरु राखिएका छन्। त्यसमा अधिकांश स्थानीयहरूले घरबाट पुगाएका रहेका गाई गोरुहरू रहेका छन्। फर्मका सञ्चालक पुरन खड्काले अर्ग्यानिक तरकारी खेतीका लागि 4 बिघा जमिनमा खनचुत गरिएको बताउनुभयो। खनचुत गरिएको जमिनमा केही दिनभित्रै रायो, लौका र भिन्डी लगायतका तरकारी लगाइने तयारी गरिएको छ। बागपाटामा अर्ग्यानिक तरकारी उत्पादन गरी कतार समेत पठाइने योजना रहेको खड्काले जानकारी दिनुभयो। फर्मले स्थानीयलाई अर्ग्यानिक तरकारी खेतीका लागि मल, बिउ लगायत प्राविधिक सहयोग समेत गर्नेछ। भीमदत्ता नगरपालिकाले बागपाटामा 8 बिघा जमिनमा गौशाला बनाएको छ। नगरपालिकाले प्रस्ताव गरेअनुसार झापा नमुना गौरीगाउँ अर्ग्यानिक एग्रिकल्चर फर्मलाई छनौट गरी जिम्मेवारी दिइएको हो। भीमदत्ता नगरपालिकाको फर्मलाई 4 वर्षका लागि गौशाला सञ्चालनका लागि जिम्मेवारी दिएको जनाइएको छ। फर्मले नगरपालिकालाई वार्षिक 1,11,111 रुपियाँ दिने सम्झौता गरिएको छ।
कर्मचारी समायोजन अध्यादेश 2075 विरोध गर्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरूको आन्दोलनले सेवाग्राही समस्यामा परेका छन्। देशभर लगायत कैलालीको धनगढी उपमहानगरपालिकामा केही दिन यता कर्मचारीले स्थानीय तहको कार्य सम्पादनमा बाधा पुर्याएपछि सेवाग्राही समस्यामा परेका हुन्। कर्मचारीहरू दिनभरि कामकाज गर्न छोडेर आन्दोलनमा सहभागी भएपछि स्थानीय सरकारले दिने सेवा सुविधा प्रदान हुन नसक्दा समस्या भएको सेवाग्राहीको भनाइ छ। आन्दोलनको छैटौँ दिन सबै स्थानीय तहमा कर्मचारीले कामकाज ठप्प पारेका थिए। झन्डै 1 हप्तासम्म स्थानीय तहले गर्ने काम कारवाही ठप्प भएपछि सबैभन्दा बढी सेवाग्राही मारमा परेका छन्। यता आन्दोलनमा उत्रिएका कर्मचारीहरूले सरकारले आफूहरूलाई अन्याय गरेकोले आन्दोलन गर्नु परेको बताएका छन्। आफ्ना माग पूरा नभए आन्दोलनलाई जारी राख्ने धनगढी उपमहानगरपालिका वडा नम्बर 8 वडा अध्यक्ष नारायण बरालले बताउनुभयो। कर्मचारीले अझै पौष 11 गतेसम्म विभिन्न किसिमका आन्दोलनका कार्यक्रम जारी राख्ने अडान गरेका छन्।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभर कुरीति विरुद्ध स्थानीय धामी झाँक्री र पुरोहितहरूलाई अभियान कर्मीका रूपमा अगाडि बढाउने भएको छ। सुदूरपश्चिम प्रदेशमा वर्षौँदेखि जडा गाडेर बसेको कुप्रथा तथा कुसंस्कार हटाउनका लागि उक्त मन्त्रालयले 9 जिल्लामा पुगेर स्थानीय धामी झाँक्रीसँग अन्तर्क्रिया थालनी गरेको हो। लैङ्गिक हिंसाको वर्तमान अवस्था र न्यूनीकरणका लागि विद्यमान कानुनी प्रक्रियाबारे जानकारी गराउने र अहिलेसम्म चलिआएका अन्धविश्वास, कुप्रथा, गलत परम्परा पहिचान गरी भावी कार्यदिशाका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले धामी झाँक्री र पुरोहितको सहभागितामा अन्तर्क्रिया गरिएको उक्त मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशका 9 जिल्लाका धामी झाँक्री पुरोहितहरूलाई लैङ्गिक हिंसा, छाउपडी लगायतका विसङ्गति र कुरीति विरुद्ध राष्ट्रिय नीतिका बारेमा जानकारी गराई उनीहरूलाई नै अभियान कर्मीका रूपमा अगाडि बढाइने सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत कमला शाहीले जानकारी दिनुभयो।
बिस्तारै चिसो बढेसँगै कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा दम, निमोनिया तथा रुगा खोकीका बिरामीहरूको संख्या बढ्दै गएको छ। चिसो बढेसँगै बालबालिकामा निमोनिया, रुगा खोकी, ज्वरोको समस्या बढेको छ भने वृद्धवृद्धाहरूमा दमको समस्या हुने गरेको महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी केशव दत्त अवस्थीले बताउनुभयो। यसैबीच महाकाली अञ्चल अस्पतालमा भने निशुल्क रूपमा प्रदान गरिने विभिन्न किसिमका औषधिहरूको अभाव रहेको छ। यसै विषयमा हामीले महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी केशव दत्त अवस्थीसँग अञ्चल अस्पतालमा भएको औषधि अभाव तथा अस्पतालमा विशेषज्ञ चिकित्सकका विषयमा कुराकानी गरेका छौँ।
सरलाई स्वागत छ शुक्लाफाटा समाचारमा।
धन्यवाद
सर। महाकाली अञ्चल अस्पतालमा औषधिको आपूर्तिको अवस्था के छ र स्टकमा कति छ, के छ अवस्था, औषधिको बारेमा बताइदिनुहोस् न।
हाम्रो यो नियमित प्रक्रिया अनुसार अब ठेकदारबाटै ठेका गरेर मगाउने हो होइन, अब त्यो चाहिँ गत वर्षको हाम्रो ठेका सम्झौता अब यो मङ्सिरमा सकियो। अब नयाँ ठेका हुनलाई फेरि 1-1.5 महिना टाइम लाग्छ होइन, प्रक्रियामै टाइम लाग्छ भनौँ। त्यो भएपछि चाहिँ हाम्रो अब त्यो सहज हुन्छ, औषधि चाहिँ आउँछ होइन, पुरानो सकिए हुनाले अलि बजेट आउन अलि ढिलो भयो हुनाले अवस्थामा हामीले तुरन्तै टेन्डर गर्न पाएनौँ र अहिले बजेट आएपछि अब टेन्डरको प्रक्रिया भइरहेछ, त्यसपछि औषधि आउँछ। वर्षभरिकै ठेका हुन्छ होइन, 1 वर्षको लागि, आर्थिक वर्षको लागि भन्ने हुन्छ, तर आर्थिक वर्षमै त तुरन्तै बजेट आउँदैन, त्यो फास्ट आएर चाहिँ हामीले केही दिन चाहिँ त्यही ठेकदारबाट पछिसम्मको लागि भनेर सम्झौता गरिराखेका हुन्छ, त्यही रेटमा दिने भनेर त्यो ठेकदारहरूको रेट अनुसार नै हामीले औषधि मगाउँछौँ। तर त्यो चाहिएको बेलामा हामीलाई कति औषधि चाहिने हो त्यो अनुसार बिरामीको फ्लो अनुसार कति औषधि चाहिन्छ भनेर त्यो अनुसारको मगाउँछौँ हामी, त्यो एक उष्ण मगाएर चाहिँ राख्दैनौँ।
हजुर, अहिले बाहिर एउटा कुरा के पनि सुनिएको छ भनेपछि असहाय गरिबहरूलाई जो हाम्रा डाक्टरहरूले चाहिँ सिफारिस गरिदिएको जुन औषधि हुन्छ नि त्यो औषधि चाहिँ अस्पतालले जुन निःशुल्क रूपमा दिनुपर्ने हुन्छ त्यो औषधिको अभाव भएको कारणले गर्दाखेरि बिरामीहरूले चाहिँ बाहिरबाट पैसा तिरेर किन्नुपर्ने अवस्था छ भन्ने छ, यसमा औषधिको साँच्चीकै अभाव भएको हो र?
अहिले त भनिहालिन् भने ठेका प्रक्रिया पुरानो हुन्जेलसम्म अलि अभाव भएकै हो होइन, अब त्यो बजेट आएपछि के गर्ने भनेर गरेका थियौँ र अब ठेका भएपछि चाहिँ औषधि आउँछ। केही दिन चाहिँ हाम्रो पैसा भनौँ यो बजेटै नआएर चाहिँ केही असुविधाहरू चाहिँ भयो, केही औषधि चाहिँ हामीले मगाएको थियौँ।
हाम्रो महाकाली अञ्चल अस्पतालमा चाहिँ बेला बेलामा एउटा कुरा उठ्ने गर्दछ कि यहाँ चाहिँ विभिन्न कोटाहरू भए पनि विशेषज्ञ डाक्टरहरूको चाहिँ अभाव छ, त्यही भएर चाहिँ विभिन्न बिरामीहरूले चाहिँ रेफर हुनुपर्ने अवस्था छ, त्यस्तो अवस्था छ भन्ने छ। अहिले चाहिँ हाम्रो अञ्चल अस्पतालमा साँच्चीकै विशेषज्ञ डाक्टरहरूको अभाव छ?
यो अहिले यहाँको दरबन्दीमा खालि दुईजना विशेषज्ञ डाक्टर हुनुहुन्छ, एकजना सर्जन हुनुहुन्छ र एकजना गाइनेकोलोजिस्ट अर्थोपेडिक सर्जन हुनुहुन्थ्यो, उहाँ अस्ति 1 गतेदेखि रवाना भएर पोखरा जानुभयो। भनेपछि अब बाँकी हाम्रो जम्मै अब 19 विशेषज्ञ डाक्टरमा एकजना पनि छैन, त्यो चाहिँ अब मन्त्रालय विभागले नपठाएकै अवस्था हो। अहिलेसम्म कसैलाई यहाँ पठाएको छैन, अब पठाएर नआएको भए एउटा कुरा हुन्थ्यो, तर पठाएकै अवस्था छैन र यो त्यो कारणले पनि यहाँको जनताले सेवा पाउन सकेका छैनन्। र अब त्यो विशेषज्ञ डक्टरले हेर्नुपर्ने केसहरू चाहिँ हामीले बाहिर पठाउनु बाध्य भएको छ। यहाँ अब मेडिकल अफिसरहरूले मात्र अहिले सञ्चालन गरेका छ र दुईजना चाहिँ विशेषज्ञ नर्स हुनुहुन्छ, उहाँहरूले चाहिँ आफूले हेर्न सक्ने केसहरू हेर्नुहुन्छ, बाँकी चाहिँ रिफर गर्नुपर्ने अवस्था छ।
हजुर, अञ्चल अस्पतालको अवस्था अझै सुधार गर्नका लागि र यस्ता किसिमका विभिन्न किसिमका समस्या समाधान गर्नका लागि केन्द्रसँग पहल गर्ने कुरा होस् अन्य कुराको लागि चाहिँ अब अञ्चल अस्पतालको चाहिँ योजनाको बारेमा केही बताइदिनुहोस् न।
अब योजना भनेको त यहाँको यो अस्पतालकै स्तर वृद्धि गर्ने योजना हो, प्रदेश सरकारको अन्तर्गत आइसकेपछि अब यो अञ्चल अस्पताल भन्ने त अब रहँदैन, अब प्रदेश अन्तर्गतको कुन स्तरको अस्पताल हुने हो होइन, कति बेडको हुने हो, अब बेडको स्तर वृद्धि हुने बित्तिकै त्यहाँको दरबन्दीहरू पनि पुनर्संरचना हुन्छ, त्यो अनुसारको डाक्टर साहबहरू यहाँ आउनुभयो, यहाँ कार्य सञ्चालन भयो भने एउटा टिम पठाइदियो भने फिजिसियनको टिम, पेडियाट्रिसियनको टिम, गाइनेकोलोजिस्टको टिम, सर्जरी टिम भयो भने त्यति भए पनि कमसेकम यहाँको जनताले केही हामीले सेवा पाएछौँ भन्ने महसुस गर्छन्। अब यहाँ मेसो लगायतैको दरबन्दीहरू सबै रिक्त छ होइन, अब एउटा कार्यालय जिम्मेवार व्यक्ति भने मेसो हुन्छ, अब मेसोकै दरबन्दी नै रिक्त भएको धेरै वर्ष भयो। भनेपछि त्यस्तो अवस्थामा त कमसेकम पोलिटिकल यहाँका नेताहरूले त जान्नुपर्ने हो नि, यो ठाउँमा यतिजना डक्टर चाहिँ दिनुहोस् भनेर आफ्नै अब अहिलेकै अवस्थामा भन्ने हो भने सबै आफ्नै सरकार छ, आफ्नै सांसदहरू छन्, त्यो अवस्थामा गएर उनीहरूले पोलिटिकल प्रेसर हाल्यो भने पनि आउँछन्, डक्टरहरू नआउने होइन।
आफ्नो समयको व्यस्तताका बावजुद पनि समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी केशव दत्त अवस्थी। महाकाली अञ्चल अस्पतालको बारेमा शुक्ल फाटकसँग कुराकानी गर्नुहुँदै समाचारमा अब पालो भएको छ श्रोता विचारको। चिसो मौसममा लाग्ने विभिन्न रोगहरूबाट बच्नका लागि के गर्नुपर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ, सुनौ श्रोता विचार।
मेरो नाम प्रदीप जोशी हो। चिसो मौसममा प्राय जसो रोग लाग्ने भने बुढोहरूलाई र बच्चाहरूलाई होइन, यसलाई बचाउनको लागि चाहिँ तपाईँको बच्चाहरूलाई न्याइलो कपडाहरू लगाउने, बुढो बाजेहरू होइन आमाहरूलाई चाहिँ अलि यो घाम लागेको दिउँसोको टाइममा घाममा अलि बसाउने होइन, घाम तपाउन लगाउने, अनि कपडाहरूमा ख्याल गर्ने, अनि खानेकुराहरूमा तपाईँको सुपहरू सुप खालको टाइप सुप टाइपमा खाना खाँदा अलि गरम फुट्ने हुनाले त्यस्तै परिकारहरू खुवाउने, अनि त्यस्तै यस्तो।
मेरो नाम रमेश प्रसाद जोशी। जस्तो अब खास गरी त अब चिसो मौसम छ, यो मौसममा अलिकति अरूभन्दा नि लुगामा भयो अनि खानपिनमा राम्रोसँग ध्यान दिने त्यस्तै हो।
मेरो नाम गुणाकर अवस्थी। चिसो मौसममा लाग्ने रोगबाट बच्नका लागि हामीले सबभन्दा पहिला त बुढापाका र बालबच्चाहरूलाई चाहिँ न्यानो ठाउँमा राख्ने गर्नु पर्यो।
मेरो नाम सागर कुँवर। सुरुमा त हामीले शरीरलाई न्यानो बनाउन लेयरहरूले बनेका कपडाहरू लगाउनु पर्यो, अनि दोस्रो कुरा के छ भने मानिसहरूमा अलि एकछिनको लागि गर्मी बढाउनलाई मद्यपान तथा धुम्रपान बढी सेवन गर्ने हुन्छन्, त्यसलाई अलिक कम गर्नु पर्यो, त्यसले एकछिनमा त केही दिन्छ नै, त्यसलाई पछि त्यसले टेम्परेचर लो गर्छ मानिसको।
मेरो नाम रमेश प्रसाद बोहरा। चिसो मौसममा लाग्ने रुगाखोकी ज्वरो नुमोनियाबाट बच्नका लागि अब न्यानो लुगा लगाउने, तातो पानी पिने, अब बाहिरतिर हिँड्दा डुल्दाखेरि न्यानो लुगा लगाएर ठाउँमा नजाने होइन, न्यानो लुगा लगाउने, तातो झोलिलो खानेकुरा खाने।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार तपाईँले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज बारासिङ एफएम 102.2 मेगाहर्ज बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शोभायात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
खुसीको खबर नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा कार्यरत वरिष्ठ पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर शिशिर रेग्मी निर्मल मेडिकल हलमा यही पोष 7 गते शनिबार आउनुहुने भएकाले निम्न समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला। हाम्रा सेवाहरू पेट दुख्ने, अमिलो पानी आउने, अल्सर, ग्यास्ट्रिक, कब्जियत, पाइल्स, बाबासित रोगको उपचार, ओठमुख सुक्काउने, छिनछिनमा पिसाब लाग्ने, हात खुट्टा तथा जोड्ने दुख्ने र सुगरको उपचार, जोन्डिस, पेलिया, हेपेटाइटिस तथा कोलेस्ट्रोल सम्बन्धी सम्पूर्ण रोगको उपचार, ब्लड प्रेसर, कोलेस्ट्रोल, मुटुको धड्कन कम बढी हुने, अचानक बेहोस हुने, दम, सास बढ्ने आदि रोगको उपचार। सम्पर्क स्थान निर्मल मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, महेन्द्रनगर, कञ्चनपुर। सम्पर्क फोन 98 48 80 13 60 र 98 10 68 69 78।
पण्डित बाजे मेरो हात हेरिदिनुस् न, मेरो बिहा कहिले हुन्छ?
पण्डित बाजे मेरो पनि हात हेरिदिनुस् न, मेरो भाग्योदय कहिले हुन्छ?
तपाई पनि कुनै पनि समस्याबाट निराश भए हामीलाई सम्झनुहोस्। देश विदेश अध्ययन अध्यापन प्रदेश जागिर वस्तुभाव व्यापार व्यवसाय विवाह प्रेम सम्बन्ध कलह झगडा रोग कष्ट अकल्पनीय मरण मुद्दा मामिला र अन्य कारोबारबाट मन विचलित तथा निराश हुनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्। हस्तरेखा कुण्डली र अनुहार हेरी ग्रह फलादेश गरिनुका साथै नवग्रह रुद्रभिषेक पैतृक र वैदिक कर्म पनि गरिन्छ। चिना हात अनुहार नाडी तथा कम्प्युटरका माध्यमद्वारा फलादेश गर्दछौँ।
साथै घरको माटो र आखत पनि हेरिन्छ।
त्यस बापत हामी कुनै फी लिँदैनौँ, हामी उचित पुरस्कार लिन्छौँ।
पण्डित बाजेलाई भेट्ने ठेगाना रहेको छ युवा ज्योतिष जगन्नाथ ग्यावली
98 47 437 119 र 98 47 479 025।
महालक्ष्मी ज्योतिष परामर्श केन्द्र, सम्पर्क स्थान खैरबेटी महाकाली मन्दिर लक्ष्मी माविको अगाडि।
खुसीको खबर बागेश्वर हेल्थ क्लिनिक गल्ली नम्बर 3 वरिष्ठ पेट छाती मुटु सुगर थाइरोइड तथा नशा रोग विशेषज्ञ डाक्टर रुवसनाथ योगी MBBS MD मेडिसिन यही पौष 7 गते शनिबार आउनुहुने भएकाले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क स्थान बागेश्वर हेल्थ क्लिनिक गल्ली नम्बर 3 फ्री लाइन। सम्पर्क फोन 0995208116।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। बैतडीको डिला सैनिक गाउँपालिका छ गोकलेश्वरमा गोलबेडामा डडुवा रोग लागेपछि किसानहरू चिन्तित भएका छन्। फल टिप्ने बेलामा गोलबेडामा डडुवा रोग लागेपछि व्यावसायिक रूपमा तरकारी खेती गरिरहेका किसानहरू चिन्तित बनेका हुन्। रोगले गोलबेडा नष्ट भएपछि 5 रोपनी जमिनमा गोलबेडा लगाएका किसान हरिशनाथले करिब 1.5 लाख बराबरको क्षति भएको बताएका छन्। डिला सैनिक गाउँपालिका छ चौरसेरामा 50 रोपनी भन्दा बढी जमिनमा लगाएको गोलबेडा डडुवा रोगबाट बढी प्रभावित भएको किसान प्रेमसिंह मालले बताउनुभयो। डडुवाका कारण गोलबेडा नष्ट हुँदा 2 लाख भन्दा बढीको क्षति भएको उहाँले बताउनुहुन्छ। यस वर्ष छिटै चिसो सुरु भएको र रातिमा पनि तुसारोले डडुवाको संक्रमण बढेको किसान परमानन्द मालले बताउनुभयो। गोलबेडामा डडुवा लागेपछि किसानहरूले लगाएको खेतमा गोलबेडाका दाना काला हुन थालेका छन्। गोलबेडाको बोट र फल मर्न थालेको किसानहरूले बताएका छन्। एक बोटबाट सुरु भएको डडुवा छोटो समयमै पुरै खेतमा फैलिन थालेपछि संक्रमणकै रूपमा लिएको भन्दै किसानहरू चिन्तित बनेका छन्। यसले गर्दा आम्दानी नै शून्य हुने उनीहरूको गुनासो छ। बैतडीकै धेरै तरकारी हुने पकेट क्षेत्रमध्ये गोकुलेश्वर पनि एउटा हो।
अछामको काँसागाड लघु जलविद्युत आयोजनाबाट उत्पादित 77 किलोवाट विद्युत खेर गइरहेको छ। अछामको मिल्लेक गाउँपालिकाको ऋषिदहमा रहेको काँसागाड लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बढी भएपछि खेर गइरहेको हो। मिल्लेकको वडा नम्बर 1 र 2 ऋषिदहका 1000 भन्दा बढी घरदुरीका 5000 उपभोक्तालाई 24 घन्टा विद्युत उपभोग गरेर पनि विद्युत बढी भएपछि खेर गइरहेको हो। विक्रम सम्वत 2070 सालबाट नियमित रूपमा बलिरहेको 92 किलोवाट क्षमताको काँसागाड लघु जलविद्युत आयोजनाबाट हालसम्म स्थानीयले 15 किलोवाट किलोवाट विद्युत मात्रै उपभोग गरिरहेका छन्। बाँकी सरसक्दा खोलामा बगिरहेको आयोजनाका अध्यक्ष अर्जुन थामीले बताउनुभयो। पाँच वर्षदेखि खेर गइरहेको 77 किलोवाट विद्युत सदुपयोग हुन नसक्दा आयोजना, गाउँवासी र समग्र गाउँपालिकालाई नै घाटा भइरहेको धामीको भनाइरहेको छ। खेर गइरहेको विद्युतलाई अन्धकारमा रहेका अन्यवटाका गाउँबस्तीसम्म वितरण गर्ने गरी गाउँपालिकाले योजना बनाइरहेको अध्यक्ष बोहराको भनाइरहेको छ।
दार्चुलामा पहिलो पटक डेङ्गु रोग देखा परेको छ। जिल्ला अस्पतालमा जाँचका क्रममा 18 जनामा डेङ्गु देखा परेको हो। जिल्ला अस्पताल दार्चुलामा आएका बिरामीहरू महिला र 12 जना पुरुषमा डेङ्गुको संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाका सिनियर अहेब डम्बरदत्त भट्टले बताउनुभयो। सिनियर अहेब डम्बरदत्त भट्टका अनुसार चालु आर्थिक वर्षको मङ्सिर महिनासम्ममा 18 जनामा डेङ्गु रोगको संक्रमण देखिएको छ। विगतमा कहिले नदेखिएको डेङ्गु रोगका बिरामीहरू यो आर्थिक वर्षमा देखिएको जिल्ला अस्पताल दार्चुलाले जानकारी दिएको छ। विगतमा डेङ्गु भए नभएको जाँच गर्ने प्रयोगशाला नै नभएको र प्राविधिक जनशक्ति समेत नभएको दार्चुला जिल्ला अस्पतालमा जाँच गर्ने प्रयोगशाला र प्राविधिक जनशक्ति आउने बित्तिकै डेङ्गु देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ। जिल्ला अस्पतालमा उपचार गराउन आउने र यहाँबाट रिफर भएर जाने बिरामीहरूमा योभन्दा पहिले डेङ्गु नसुनिएको पनि अस्पताल स्रोतले जानकारी दिएको छ।
कैलाली जिल्लाको पुरानो थारू होमस्टे गाउँ भादामा महोत्सवको तयारी थालिएको छ। होमस्टेमा पर्यटकलाई आकर्षित गर्न र थारू संस्कृतिको जगेर्ना गर्न पुसको तेस्रो सातादेखि महोत्सव सञ्चालन गर्न लागिएको हो। थारू होमस्टे गाउँ भादा पर्यटन विकास समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले थारू परम्परा, संस्कृति, खानपानका परिकार, वेशभूषा, सिप, कला, महोत्सवका आकर्षण रहने जानकारी दिनुभयो। यसबाट होमस्टेमा पर्यटक आकर्षित हुने आशा राखिएको जनाइएको छ। महोत्सवमा आउनुहुने दर्शकहरूले थारू परम्परा, संस्कृति बुझ्न सक्नुहुने चौधरीको भनाइरहेको छ। महोत्सवले थारू होमस्टेको प्रचार प्रसार हुने अपेक्षा आयोजकको रहेको छ। धनगढी उपमहानगरपालिका स्वरमा पर्ने भादा गाउँमा 2067 सालदेखि थारू होमस्टे सञ्चालनमा रहेको छ। भादा गाउँमा रहेका सबै 267 घरधुरी थारू समुदायका मात्रै रहेका छन्। तीमध्ये 19 घरमा होमस्टेको सुविधा रहेको छ। भादा पर्यटन विकास समितिका अनुसार भादा थारू होमस्टेमा वार्षिक करिब 2500 पर्यटक पुग्ने गरेका छन्। कतिपय पर्यटक राति पनि होमस्टेमा बिताउने र कतिपय दिनभर रमाएर फर्कने गरेको समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताउनुभयो। होमस्टे सञ्चालन भए यता करिब 400 विदेशी पर्यटक होमस्टेमा पुगेको उहाँले बताउनुभयो। होमस्टे सञ्चालनले स्थानीयको आय आर्जनमा सुधार समेत गरेको जनाइएको छ।
कैलालीको लम्कीजुहा नगरपालिका वडा नम्बर 6 चयनपुरका महिलाहरू छाउपडी गोठ भत्काउन अग्रसर भएका छन्। महिला जागरण केन्द्र नेपाल नामक संस्थाको अगुवाईमा महिलाहरूले छाउ गोठ भत्काउन सुरु गरेको स्थानीय सिर्जना विकले बताउनुभयो। लम्कीजुहा नगरपालिका प्रमुख महादेव बजगाईले छाउ गोठ भत्काउने व्यक्तिलाई पुरस्कार र सम्मान गर्ने घोषणा गर्नुभएको थियो। सिर्जनाले आफ्ना परिवारका सदस्यहरूको सहयोगमा आफ्नो घरमा रहेको छाउ गोठ भत्काउनु भएको हो। महिला जागरण केन्द्र नेपालका अध्यक्ष बिस्ना कुमारी ले 2 वर्षदेखि 60 वटा छाउ गोठ भत्काइसकेको जानकारी दिनुभयो। अध्यक्ष बिसीले छाउपडी प्रथाको पूर्ण अन्त्यका लागि अझै व्यापक जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो।
महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले जिल्ला कारागार कैलालीबाट फरार एकजनालाई पक्राउ गरेको छ। मानव बेचबिखन सम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गर्दै गर्दा फरार भएका धनगढी 6 जालीका 35 वर्षीय सुरज कोलीलाई पक्राउ गरिएको हो। महाशाखाका प्रमुख एसएसपी धीरज प्रताप सिंहका अनुसार अदालतबाट 12 वर्ष कैद सजाय तोकिएका उनी 9 वर्ष 3 महिना कैद सजाय भुक्तान गरेर विक्रम सम्वत 2073 साल असोज 20 गते फरार भएका थिए। उनी काठमाडौँको सीता पाइलामा बसिरहेको सूचनाको आधारमा खटिएको महाशाखाको टोलीले उनलाई पक्राउ गरेको सिंहले बताउनुभयो।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको उदयदेव बहुउद्देश्य सहकारी संस्थाको विश्व वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। भानुपाटी प्लेसमा गरिएको साधारण सभाको सभापतित्व संस्थाका अध्यक्ष पूर्ण बहादुर चन्द रहनु भएको थियो भने प्रमुख अतिथि प्रदेशसभा सांसद तारा लामा तामाङ हुनुहुन्थ्यो। उक्त साधारण सभामा 10 अर्ब बराबरको कारोबार भइरहेको जानकारी समेत गराइएको थियो। सरकारले सहकारी सञ्चालन ऐन नियम 2074 को व्यवस्था गरेको भए पनि पूर्ण रूपमा सहकारी संस्थाहरूमा उक्त ऐन नियम लागू हुन नसकेको सहकारी प्रबन्धकहरूले विचार राखेका थिए भने अब छिटोभन्दा छिटो सबै सहकारीहरूमा उक्त ऐन नियम लागू गराउन आफ्नो तर्फबाट पहल गर्ने प्रदेश सांसद तारा लामा तामाङले प्रतिबद्धता जाहेर गर्नुभएको थियो।
अब के राष्ट्रिय खबर। नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठकमा उठेका प्रश्नको पर्सि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले जवाफ दिनुहुने भएको छ। स्थायी कमिटी बैठकमा अब नेता माधव कुमार नेपाल र झलनाथ खनालले मात्र बोल्न बाँकी रहेको छ। दुवै अध्यक्षले पर्सि जवाफ दिने गरी तयारी भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। हालसम्म नेकपाका 45 स्थायी कमिटीका सदस्यमध्ये 41 जनाले आफ्नो विचार राखिसकेका छन्। अध्यक्षहरूले आवश्यकता महसुस गरे भोलि नै स्थायी कमिटीको बैठक बस्ने श्रेष्ठको भनाइरहेको छ। आजको स्थायी कमिटी बैठक 3 घण्टा बसेर स्थगित भएको थियो। बैठकमा 7 जना सदस्यहरूले आफ्नो विचार राखेका थिए। गएको शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्षको तर्फबाट पेश भएको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमको फरक मतमा स्थायी कमिटीका सदस्यहरूले आफ्नो विचार राख्ने क्रम जारी रहेको छ। स्थायी कमिटी सदस्यहरू मणि थापा, अमिक शेरचन, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, सुभाष निङवाङ, नारायण काजी श्रेष्ठ र ईश्वर पोखरेलले आज आफ्नो विचार राखेको महासचिव विष्णु पौडेलले बताउनुभयो। एकताको 7 महिना बित्दा समेत स्थानीय स्तरको पार्टी एकतालाई टुङ्ग्याउन नसकेको भन्दै बैठकमा नेतृत्वको आलोचना भएको थियो।
आगामी पुस 15 गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारहरूले व्यक्तिगत र पुनः श्रम स्वीकृति लिनका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ। सरकारले प्रदेश स्तरबाटै वैदेशिक रोजगारमा जाने कामदारका हकमा व्यक्तिगत र पुनः श्रम स्वीकृति जारी गर्ने भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। श्रम मन्त्रालयले 6 वटा प्रदेश स्तरीय श्रम कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरी व्यक्तिगत र पुनः श्रम स्वीकृति जारी गर्न लागेको मन्त्रालयका सचिव प्रसाद दाहालले जानकारी दिनुभयो। विराटनगर, धनुषा, पोखरा, बुटवल, सुर्खेत र धनगढीका श्रम कार्यालयबाट नै श्रम स्वीकृति जारी गर्ने उहाँले बताउनुभयो। मन्त्रालयले हालसम्म काठमाडौँ स्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट श्रम स्वीकृति जारी गर्दै आएको थियो। सरकारले सङ्घीय संरचना अनुसार गत असोजदेखि नै प्रदेशमा श्रम कार्यालय स्थापना गरेर श्रम स्वीकृति जारी गर्ने योजना चालु आर्थिक वर्षको बजेट भाषणमा उल्लेख गरेको थियो।
अब खेल खबर। विश्व फुटबल वरियतामा नेपालले एक स्थान सुधार्दै 161 स्थानमा उक्लिएको छ। विश्व फुटबल महासङ्घ फिफाले सार्वजनिक गरेको वरियतामा नेपालले एक स्थान सुधार गरेको हो। यसअघि नेपाल 162 स्थानमा रहेको थियो। फिफा वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ। विश्व विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो स्थानमा रहँदा इङ्ल्यान्ड 5 स्थानमा रहेको छ। त्यसै गरी पोर्चुगल 6, उरुग्वे 7, स्विजरल्यान्ड 8, स्पेन 9 र डेनमार्क 10 स्थानमा रहेका छन्। दक्षिण एसियाका राष्ट्र भारत 97 स्थानमा हुँदा मालदिप्स 192 स्थानमा रहेको छ। त्यसै गरी भुटान 186 स्थानमा, बङ्गलादेश 192 स्थानमा रहँदा पाकिस्तान 199 र श्रीलङ्का 201 स्थानमा रहेको छ।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
सुदूरपश्चिम प्रदेशका राजधानीमै प्रदेश सभा सदस्य घर भाडा लिँदै बसाइसराई बढेपछि अछामका अधिकांश बस्ती रित्तिन थाले।
भैतडीमा गोलबडामा डडुवा रोग लागेपछि किसानहरू चिन्तित, लाखौँको नोक्सानी। दार्चुलामा पहिलो पटक डेङ्गु रोग देखा पर्यो।
नेकपाको स्थायी कमिटी बैठकमा पर्सि दुवै अध्यक्षले जवाफ दिने। पुष 15 गतेदेखि व्यक्तिगत र पुनः श्रम स्वीकृति लिनका लागि काठमाडौँ धाउनु पर्ने बाध्यता हट्यो।
र विश्वकप फुटबल वरियतामा नेपालको एक स्थान सुधार।
हस् त यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 99.5 मटी पाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओचाजीलाई धेरै धेरै धन्यवाद।